नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल साउन महिनाको 24 गते मंगलबार श्रावण शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार अगस्त 9 तारीक सन् 2022, नेपाल सम्बत 1142। आगामी प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज 23 गते उम्मेद्वारी दर्ता हुने भएको छ। मंगसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फको 165 सीटमा 100 सीट हात पार्ने गरी माग दावी गर्न कांग्रेस नेतृत्वमाथि दबाव बढ़ेको छ। प्रक्रिया मिसिएर पर्याप्त अध्ययन विनय कर्मचारीको तलब बढ़ाउन सरकारले तयारी थालेपछि त्यसको विरोध शुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेर राष्ट्र कमजोर हुने बताउनु भएको छ। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै विविध प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा निर्वाचन कार्यतालिका तय भएको विषयलाई लिँदैछौं। गोर्खापत्रले यो प्रसंग मुख्य प्रसंगका रूपमा छापेको छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज 23 गते पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्ष तर्फको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको उम्मेद्वारी दर्ता हुनेछ। प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ। आयोगको परामर्शमा सरकारले मंगसिर 4 गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ। कार्यतालिका अनुसार मंगसिर 4 गतेदेखि समानुपातिक र प्रत्यक्ष तर्फको मतगणना शुरू भएसँगै निर्वाचन कार्यक्रम टुंगिनेछ। उक्त अवधिका लागि आयोगले 76 कार्यक्रम तय गरेको छ, गोर्खापत्रले छापेको छ। आगामी मंगसिर 4 गतेका लागि तय भएको संघीय तथा प्रदेश तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन गृह मन्त्रालय सुरक्षा तयारी र व्यवस्थापनमा जुटेको छ। त्यसका लागि रक्षा मन्त्रालय र निर्वाचन आयोगसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने तयारी मन्त्रालयले गरेको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि 4 सुरक्षा निकाय बाहेक अवकाश प्राप्त सुरक्षाकर्मी तथा म्यादी प्रहरी समेत परिचालन गरी विगतका निर्वाचन भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गर्ने गृह कार्य भइरहेको जानकारी दिनुभयो। निर्वाचन कार्यतालिका तय, असोज 23 उम्मेद्वारी दर्ता, निर्वाचन सुरक्षामा पूर्व सुरक्षाकर्मी पनि शीर्षकमा गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। आयोगबाट स्वीकृत कार्यतालिका यस्तो रहेको छ। भदौ 25 गते कार्यक्रम सञ्चालन हुनेछ। असोज 11 गते निर्वाचन अधिकृतहरू नियुक्त गरिनेछ। असोज 21 गते कार्यालय स्थापना, असोज 23 गते उम्मेद्वारी दर्ता, असोज 28 गतेदेखि कार्तिक 25 गतेसम्म मतपत्र छपाई, कार्तिक 16 गते मतदान सामग्री ढुवानी, कार्तिक 27 गते मतपत्र ढुवानी, मंगसिर 1 प्रचार प्रसारमा रोक लगाइनेछ भने मंगसिर 4 गते बिहान 7-5 मतदान कार्य हुनेछ। त्यसै गरी समानुपातिक तर्फ साउन 30 गते कार्यालय स्थापना, भदौ 1 गते कार्यक्रम सञ्चालन, भदौ 20 गते मतपत्र छपाई शुरू, असोज 2 र 3 बन्द सूची पेश, कार्तिक 27 मतपत्र ढुवानी, मंगसिर 1 गतेदेखि प्रचार प्रसारमा रोक लगाइनेछ भने मंगसिर 4 गते बिहान 7-5 मतदान कार्यक्रम हुनेछ, गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। आगामी 4 मंगसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फको 165 सीटमा 100 सीट हात पार्ने गरी माग दावी गर्न कांग्रेस नेतृत्वमाथि दबाव बढ़ेको छ। यो प्रसंगलाई राजधानीले मुख्य खबर बनाएको छ। राजधानी अगाडि लेख्छ, प्रधानमन्त्री निवास बालुवा 4 सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा 100 सीट हात पार्ने गरी गठबन्धनमा आबद्ध दलबीच तालमेल सहित अघि बढ़न सुझाइएको छ। चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आम नेता कार्यकर्ताको भावना अनुसार हुनुपर्छ। हामीले सभापतिलाई स्पष्ट भनेका छौं, 100 सीट माग दावी कांग्रेसले राख्नुपर्छ। एक पदाधिकारीले बैठकमा भएको छलफलबारे जानकारी दिए। बैठकमा प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवाले पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सीट बाँडफाँडबारे निर्णय हुने जानकारी गराउनु भएको छ। त्यसक्रममा देउवाले विपक्षी दलको रणनीति समेत आधार बनाएर सीट बाँडफाँड निर्णय हुने जवाब दिनुभएको छ। पार्टी नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सीट बाँडफाँड निर्णय हुन्छ भन्ने सभापतिको धारणा छ। एक नेताले भने मुख्य कुरा विपक्षी दलको रणनीति समेत आधार बनाएर सीट बाँडफाँडको निर्णय हुने सभापतिको दृष्टिकोण देखियो। बैठकमा कांग्रेस सभापति देउवा गठबन्धनभित्रका शक्ति जोगाएर बढ़ीभन्दा बढ़ी सीट जित्ने गरी सीट बाँडफाँड गर्ने गरी प्रस्तुत हुनुभएको थियो भन्दै राजधानीले दबावमा देउवा 165 मध्ये 100 सीट दावी, विपक्षी रणनीति बुझ्दै कांग्रेस लोसपासँग पनि सहकार्य प्रयास शीर्षकमा राजधानीले मुख्य खबर छापेको छ। यसैबीच सरकारले आगामी 4 मंगिरका लागि प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मिति तोकेपछि नेपाल प्रहरीले सुरक्षाका लागि रणनीति बनाउन आन्तरिक तयारी थालेको छ भन्दै केन्द्र 7 प्रदेश र 77 जिल्लामा निर्वाचन सील शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। संघीयता घोषणापछिको प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो कार्यकाल सत्ता संघर्षमय बितेको छ। 5 वर्षीय कार्यकालमा संघ र प्रदेशमा गरी 267 करिब 1/3 सांसद मन्त्री बनेका छन्। यस अवधिमा संघीय सरकारमा 95 र 7 प्रदेशमा गरेर 172 जना मन्त्री भएका हुन्। 2074 मंगिरमा निर्वाचित प्रदेशसभाका 550 सांसद मध्ये 14 जना त मुख्यमन्त्री नै बनेका छन्। संघमा एक पटक मात्र सरकारको नेतृत्व परिवर्तन भयो, तर पटक पटक मन्त्री हेरफेर गरियो। 5 प्रदेशमा मुख्यमन्त्री हेरफेर भयो भने मधेस र सुदूरपश्चिममा मुख्यमन्त्री परिवर्तन नभए पनि मन्त्री थपघट गरिएका छन्। प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाल सत्ता केन्द्रित राजनीति र पदका आकांक्षीलाई व्यवस्थापन गर्नुपर्ने संस्कृतिले संविधानको भावना विपरीत प्रदेशमा धान्नै नसक्ने गरी मन्त्री र मन्त्रालयको संख्या थपिएको बताउनुहुन्छ। राजनैतिक संघीयताको चुनावको माध्यमबाट गठन गरियो, तर संविधानको भावना अनुसार वित्तीय संघीयता र प्रशासनिक संघीयताको सिद्धान्त कार्यान्वयनमा ख्याल गरिएन। उहाँ भन्नुहुन्छ, यसले गर्दा संघीयता कार्यान्वयनको शुरूआती चरणमै थुप्रै समस्या र व्यतिथि देखिएका छन्। संविधानको धारा 168(9) प्रदेशसभाको कुल सदस्य संख्याको 20% भन्दा बढ़ी नहुने गरी प्रदेश मन्त्री परिषद गठन गर्न सकिने उल्लेख छ। प्रतिनिधि सभा र प्रदेशसभाको म्याद असोज 1 5 वर्षमा 267 मन्त्री, संघीय सरकारमा 95 र प्रदेशमा 172 जना मन्त्री, मधेस र सुदूरपश्चिमका मुख्यमन्त्रीले मात्रै 5 वर्षीय कार्यकाल पूरा गर्दै कान्तिपुरले मुख्य प्रसंग छापेको छ। पछिल्लो 1.5 दशकको नेपाली राजनीतिमा चतुर खेलाड़ीको पहिचान बनाएका नेता हुनुहुन्छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। शान्ति प्रक्रियामा आइसकेपछि उहाँले चालेका दाउहरूले लगभग सबैजसो सरकार फेरबदलमा भूमिका खेलेका छन्। आफ्नो पार्टीको निर्णायक शक्ति समीकरणको प्रयोग गरेर उहाँले पटक पटक सरकार बनाउनु भएको छ, भत्काउनु भएको छ। यहाँ दाहाल गत साता एउटा कार्यक्रममा आगामी प्रतिनिधि सभा निर्वाचन आफ्ना लागि अन्तिम इनिङ रहेको अभिव्यक्ति दिँदै हुनुहुन्थ्यो। पार्टीकै एक कार्यक्रममा बोल्दै उहाँले यस पटकको निर्वाचनमा माओवादी केन्द्रलाई देशको दोस्रो र कम्युनिष्ट तर्फको पहिलो पार्टी बनाउने दावी गर्नुभयो। त्यो अवस्था सुनिश्चित हुने गरी गठबन्धनलाई अगाडि बढ़ाउने योजना आफूले बनाएको पनि उहाँले सुनाउनुभयो। यही मौकामा आफू लास्ट इनिङ फेरि प्रधानमन्त्री बन्न चाहेको पनि अध्यक्ष दाहालले बताउनु भएको थियो। दाहाल जस्तै लास्ट इनिङ प्रधानमन्त्रीको चाहना राख्ने शीर्ष नेताहरूको सूची लामै छ। कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र झलनाथ खनाल पनि यो सूचीमा पर्नुहुन्छ। शीर्ष नेताहरूले प्रधानमन्त्री बन्ने इच्छा राख्नु स्वाभाविक रहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउनुहुन्छ। राजनीतिमा कुनै उमेर समूहको छेकबार नलाग्ने र लगाउन नहुने उहाँको तर्क छ। शीर्ष नेतालाई अन्तिम अवसर, लास्ट इनिङमा प्रधानमन्त्रीको चाहना, नागरिकले मुख्य प्रसंग छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत, स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर हुन्छ भन्दै नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर हुने बताउनु भएको छ। संसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको नागरिकता सम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उहाँले यस्तो बताउनु भएको हो। विवाह गरेर नेपालभित्र नै विदेशीलाई निश्चित समय अवधिको प्रतीक्षा बिना नै तत्काल राजनैतिक अधिकार सहितको अंगीकृत नागरिकता दिने प्रावधान सहितको नागरिकता विधेयक राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्नु हुँदैन भन्दै शीतल निवासमा दिनहुँ जसो नागरिक समाजका तर्फबाट टोलीहरू पुगिरहेका छन्। सोमबार राष्ट्रपति कार्यालय पुगेको नागरिक समाजको टोलीसँग कुरा गर्दै राष्ट्रपतिले भन्नुभयो, राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुहुन्छ, राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुपर्छ। क्षेत्रीय समाजका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर छेत्रीको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणका लागि आफू कहाँ आइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, नागरिकता विधेयक प्रमाणीकरणका लागि आएको छ, यसबारे धेरै बोल्दिन, मैले पाएको अधिकारभित्र रहेर काम गर्नेछु। नागरिकता विधेयक फिर्ता गर्नेतर्फ संकेत गर्दै भण्डारीले इतिहासमा समेत सच्याउन नसकिने काम गर्नु हुँदैन नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ। सरकारले पश्चिम सेती र सेती नदी छ आयोजनालाई संयुक्त जलविद्युत परियोजनाको विकास गर्न अध्ययनका लागि भारतीय सरकारी कम्पनी एनएचपीसीलाई स्वीकृति दिएको छ। 750 मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र 450 मेगावाट उत्पादन क्षमताको सेती नदी छ जलविद्युत आयोजना पश्चिम सेती नदीको माथिल्लो र तल्लो तटीय क्षेत्रमा विकास हुने आयोजना हुन्। लगानी बोर्डको सोमबार बसेको 52 बैठकले यी दुई जलविद्युत आयोजनालाई विकास गर्न भारतीय सरकारी कम्पनीलाई दिने निर्णय गरेको हो। एनएचपीसी कम्पनीले वित्तीय तथा प्राविधिक व्यवस्थापन गरी बजार खोज्नेसम्मको प्रस्ताव लगानी बोर्ड समक्ष पेश गरेपछि बोर्डको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भन्नुभयो, एनएचपीसीसँग प्राविधिक टीम छ, वित्तीय व्यवस्थापन गर्न सक्ने हैसियत छ, बजारको खोजी पनि गर्छु भनेपछि आयोजनाको काम अघि बढ़ाउन बोर्डले सहमति दिने निर्णय गरेको हो। पश्चिम सेती जलविद्युत आयोजनाले डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लालाई प्रभावित पार्छ भने सेती नदी छ जलविद्युत आयोजना नाले डोटी र अछाम जिल्लाको दोभान क्षेत्रमा निर्माण गरिने प्रस्ताव छ। सेती नदी छको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अघि बढ़िसकेको छ। बोर्डको बैठकले 679 मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी अघि बढ़ाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ। यसैबीच बैठकमा प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरूण जस्ता राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनालाई तोकिएको समयमा अध्ययन, अनुसन्धान तथा निर्माण सम्पन्न गराउन बोर्डले गर्नुपर्ने सहजीकरणका काम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो। पश्चिम सेती र सेती नदी छ एनएचपीसीलाई गोर्खापत्रले प्राथमिकताका साथ खबर छापेको छ। निजामती सेवाका केही पदमा बजेटमा घोषणा गरिए भन्दा बढ़ी तलब वृद्धिको प्रस्ताव भएकोमा सरकारले त्यसलाई अघि नबढ़ाउने प्रतिबद्धता जनाएको छ। अर्थमन्त्री जनार्दन शर्माले सबै किसिमका कर्मचारीको तलब बजेटमा घोषणा गरिएकै अनुसार हुने बताउनु भएको हो। असमान तलबमान व्यवस्थित गर्नुपर्ने मागसहित मन्त्रालय पुगेका विभिन्न 5 कर्मचारी संगठनका प्रतिनिधिसँगको भेटमा मन्त्री शर्माले बजेटमा व्यवस्था गरिएको 15% मात्रै तलब वृद्धि गरिने प्रतिबद्धता जनाउनु भएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले जानकारी दिनुभयो। अर्थमन्त्रीले बजेट भन्दा बढ़ी तलब बढ़ेको भए त्यो स्थगित गरिने प्रतिबद्धता जनाउनु भएको उहाँले बताउनुभयो। यसअघि अर्थ मन्त्रालयले नै शाखा अधिकृतदेखि सचिवसम्मको शुरू स्केलको तलबमान 15% भन्दा बढ़ी हुने गरी मन्त्री परिषदमा स्वीकृतिका लागि प्रस्ताव पठाएको थियो। यसैबीच मर्यादा क्रमका नाममा उपसचिवहरूले बजेटमा घोषणा भएभन्दा बढ़ी तलबमान समायोजन गर्न संसदीय समितिलाई उपयोग गरेको पाइएको छ भन्दै गोर्खापत्र अगाडि लेख्छ। उपसचिवहरूले साउन 10 गते संसदको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिलाई पत्र लेख्दै साउन 1 गतेदेखि लागू हुने तलबमान समायोजन भइ नसकेकाले मर्यादा क्रम अनुसार तलबमान समायोजन गर्न आग्रह गरेका हुन्। तलब बजेट अनुसार नै उपसचिवको छुट्टै लभिङ गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। भर्चुअल मुद्रा क्रिप्टो करेन्सीमा लगानी तथा कारोबारमा संलग्न भएको ठहर गर्दै विशाल सिमेन्टका पूर्व संचालक विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले विशाल सिमेन्टका पूर्व संचालक विरूद्ध 48 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो माग दावी सहित मुद्दा दायर गरेको हो। विशाल सिमेन्टका पूर्व संचालक विरूद्ध मुद्दा 7 वर्ष जेल सजाय माग राजधानीले अग्रपृष्ठमा छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खापत्रले महँगीको मार शीर्षकमा अन्नपूर्ण पोस्टले महँगीको मार शीर्षकमा सम्पादकीय छापेको छ। पछिल्लो समय नेपालमा अधिकांश नागरिकको क्रय शक्ति घटेको छ। मुद्रास्फीति भनेकै पैसाको क्रय शक्ति ह्रास हुनु अर्थात वस्तु तथा सेवाको मूल्य वृद्धि हुनु हो। महँगी बढ़नु हो। मानिसको जीवनको अत्यावश्यक वस्तु घाँसबास कपास हो। यसलाई परिपूर्ति गर्न इन्धनको महत्वपूर्ण भूमिका हुन्छ किनभने नेपालमा स्वदेशी उत्पादनले धान्दैन। 90% भन्दा बढ़ी वस्तु तथा सेवा आयात गर्नु परेको छ। मुलुकमा परनिर्भरताले पनि अन्तर्राष्ट्रिय मूल्य वृद्धिको प्रभाव परेको हो भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा उठाएको छ। संसदको स्वीकृति बेगर कर लगाउन र बजेट खर्च गर्न पाइँदैन। विडम्बना बजेट छल्दै अधिकृत स्तर र त्योभन्दा माथिल्ला तहका कर्मचारीको तलब 24% वृद्धि गरिएको छ। निर्वाचन घोषणा गरिसकेको अवस्थामा कर्मचारीको उपल्लो तहलाई लाभ पुग्ने गरी गरिने निर्णयलाई उचित मान्न सकिँदैन। देशको समग्र स्थितिलाई सरकारले ध्यानमा राख्नु उचित हुन्छ। वास्तवमा यस्तै निर्णयले अर्थतन्त्रमाथि घात गर्ने हो। आज श्रीलंकाले जुन परिस्थिति सामना गरिरहेको छ त्यो एक दिनमा आएको होइन। आर्थिक अराजकता शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ। सरकारले पछिल्ला 4 वर्षदेखि नदी प्रवाहमा आधारित आयोजनाको विद्युत खरिद सम्झौता बन्द गरेपछि 11,500 मेगावाट क्षमता बराबरका आयोजनाको उत्पादन अनिश्चित बनेको छ। पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएको लामो समयसम्म पनि जलविद्युत प्रबन्धकहरूले जवाब पाएका छैनन् जुन दुर्भाग्यपूर्ण छ भन्दै जलविद्युत पीपीएका बाधा फुकाऊ शीर्षकमा कान्तिपुरले सम्पादकीयमा उठाएको छ। पेट्रोलियममा उपभोक्तालाई न्याय शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। अन्तर्राष्ट्रिय बजारमा भाव बढ़दा तत्काल बढ़ने तर पटक पटक भाव घटेर आउँदा पनि नेपाली उपभोक्ताले न्याय नपाउने अवस्था विधिको विडम्बना नै हो। यस्तो हुनुहुँदैन। निगमले पेट्रोलियम पदार्थको बजार मूल्य न्यायोचित ढंगबाट घटाउँदा आम उपभोक्तालाई निकै राहत पुग्नेछ। गोर्खापत्रको सम्पादकीय हो यो। करिब 22 अर्ब रूपियाँ लागतमा निर्माण सम्पन्न हुन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै समस्या रहेका छन् भन्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पीड़ा शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ भने असारे विकास शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन सरकारले निर्देशन दिएको छ। गृह मन्त्रालयले 77 वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र जारी गर्दै सम्बन्धित व्यक्तिले चाहेमा प्रक्रिया पूरा गरेर नाम सच्याउने व्यवस्था मिलाउन निर्देशन दिएको हो। गृहको परिपत्र अपमानजनक नाम सच्याउ शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। सत्तापक्ष र प्रतिपक्षबीच सभापति विवादका कारण संसदका मुख्य दुई समिति बैठक प्रभावित बनेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नियम र स्थापित परम्परा बमोजिम समितिका बैठक सञ्चालन गर्नुपर्ने अडानसहित प्रस्तुत हुन थालेपछि संसदका दुई महत्वपूर्ण समितिका बैठक प्रभावित भएका हुन्। प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले समितिका सभापति भरत शाहले राजीनामा नदिई नियम विपरीत बैठक सञ्चालन गरेको भन्दै बहिष्कार गरेको थियो। नियम मिचिएपछि संसदीय समिति बैठक प्रभावित, नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। विपन्न नागरिक औषधि उपचार कोषमा आबद्ध 6,000 मृगौलाका बिरामी मध्ये 3,903 जनालाई मात्रै सरकारबाट डायलाइसिस सेवा भएको छ। स्वास्थ्य जोखिममा रहेका 2,097 बिरामी उपकरण अभावमा सरकारी सेवाको पालो कुर्दै बसेका छन्। बाँकेका धनबहादुर गुरूङले पालो कुर्दा कुर्दै ज्यान गुमाएका छन्। 2,097 बिरामी डायलासिसको पालो कुर्दै नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ। नेपालमा कोविड संक्रमण दर निरन्तर बढ़दै गएको छ। देशभर गरिएको नमूना परीक्षणका आधारमा आइतबारको तुलनामा सोमबार झण्डै दोब्बरको संख्यामा संक्रमित थपिएका छन्। 17% पुग्यो संक्रमण दर, नयाँ पत्रिकाले छापेको छ। झापा बिर्तामोडका सिमन गौतम काठमाण्डुको एक म्यान पावर मार्फत मासिक 1200 दिराम 40,000 रूपियाँ तलब पाउने शर्तमा 4 महिना अघि दुबई गए। कम्पनीले उनीसँग गरेको करारनामा हप्ताको 6 दिन दैनिक 8 घण्टा काम गरेको 1200 दिराम तलब देखिएको छ। तर अहिलेसम्म पनि कम्पनीले काम दिएको छैन। सम्झौता 8 घण्टा, काम 12 घण्टा, सम्झौता अनुसार काम पाए नपाएको अनुगमन भएको छैन भन्दै आजको अन्नपूर्ण पोस्टले दोहोरो सम्झौताको मारमा नेपाली कामदार शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। निर्माणाधीन काठमाडौँ धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाको समग्र प्रगति 60% पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी 8 महिनामा पूरा हुने बताइएको छ। सुरुङ मार्गको प्रगति आधा भन्दा बढ़ी, 8 महिनामा सुरुङ छेडिने, कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। र वित्तीय संकटका बावजूद वाणिज्य ब्याङ्कहरूले कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात घटाएका छन्। गत आर्थिक वर्षमा वाणिज्य ब्याङ्कहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात 7 वर्ष यताकै न्यून देखिएको छ। आर्थिक संकटका कारण वित्तीय स्रोतको समस्या परिरहेको समयमा ब्याङ्कहरूको निष्क्रिय कर्जाको अनुपात घट्नुलाई अर्थशास्त्रीहरूले अस्वाभाविक मानेका छन्। निष्क्रिय कर्जा अस्वाभाविक कम, नयाँ पत्रिकाले छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।